यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फको समेत मतगणना सम्पन्न। छवटा दलले राष्ट्रिय पार्टीको मान्यता पाउने। मध्य एशियामा रहेका नेपालीहरूको सुरक्षाका लागि सरकारले आवश्यक तयारी गरेको परराष्ट्र मन्त्री बालानन्द शर्माको भनाई। राष्ट्रसंघ महासभाद्वारा नेपालको प्रस्तावमा अप्रेल 15 अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने घोषणा। काठमाण्डु उपत्यका सहित देशका विभिन्न स्थानको वायु प्रदूषण आजबाट क्रमिक सुधार आउने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी। र बाल बालिका अध्ययनरत इरानको एक विद्यालयमा भएको आक्रमणको छानबिन गर्न विश्वव्यापी माग।
हरेक दिनको लागि सबै तार यही पाए, जहाँ जाउँ कनेक्टेड रहोस्, इन्टरनेटमा सब गर्नुहोस्,
डेटा भोइस एसएमएस
सबै यसबाट नै पाउनुहोस्।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना कार्य सम्पन्न भएको छ। प्रत्यक्षतर्फ 165 निर्वाचन क्षेत्रको मतपरिणाम यसअघि नै सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार मतगणना सम्पन्न भएपछि जिल्ला तथा क्षेत्रबाट मतगणनाको प्रमाणित प्रति मगाएर अध्ययनको काम भइरहेको छ। अध्ययन सकेपछि आयोगले दलले पाएको मतका आधारमा सीट संख्या निर्धारण गरेर र सम्बन्धित राजनीतिक दललाई पत्राचार गर्नेछ। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फ मतगणना सकिएसँगै 6 राष्ट्रिय दलको मान्यता पाउने भएका छन्। यही फागुन 21 गते सम्पन्न निर्वाचनमा समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिन्ह सहित कुल 57 दलले भाग लिएकामा 6 संसदमा प्रवेशका लागि ल्याउनु पर्ने 3% मत प्राप्त गरेका छन्। समानुपातिक तर्फ 1,08,30,815 मतगणना भएकामा राष्ट्रिय स्वतन्त्र पार्टीले 51,81,330 मत सहित पहिलो भएको निर्वाचन आयोगले जनाएको छ। यस्तै नेपाली कांग्रेसले 17,58,903, नेपाल कम्युनिष्ट पार्टी एमाले 14,55,669, नेपाली कम्युनिष्ट पार्टी नेकपाले 8,11,393, श्रम संस्कृति पार्टीले 3,85,852 र राष्ट्रिय प्रजातन्त्र पार्टीले 3,30,649 मत प्राप्त गरेको आयोगले जनाएको छ। समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत खसेको मतमध्ये कुल सदर मतको कम्तीमा 3% मत प्राप्त गरेका दललाई मात्रै सीट बाँडफाँड गरिने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ। सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानि दललाई मत दिने र प्रत्येक दलले प्राप्त गरेको कुल मत संख्याको अनुपातमा त्यस्तो दलको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेद्वार प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुने कानूनी व्यवस्था रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुल बहादुर जीसीले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री बालानन्द शर्माले मध्य एशियामा रहेका नेपालीहरू द्वन्द्वमा प्रत्यक्ष लक्षित नरहेकाले सुरक्षित रहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले मध्य एशियामा रहेका नेपालीहरूको उद्धार एवं सुरक्षाका लागि शुरू गरिएको तथ्याङ्क संकलनमा हालसम्म 83,000 भन्दा बढ़ीले सम्बन्धित नियोगहरूबाट फारम भरेको जानकारी दिनुभयो। मन्त्री शर्माले नेपालीहरूको सुरक्षाका लागि सरकार सबै किसिमको तयारीमा रहेको बताउनुभयो। पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले मध्य एशियामा रहेका नेपालीहरूलाई सुरक्षाका हिसाबले तत्काल उद्धार गरेर स्वदेश ल्याउनु पर्ने अवस्था नरहेको बताउनुभयो। सचिव राईले मध्य एशियामा रहेको नेपाली श्रमिकहरूको सुरक्षाका लागि त्यहाँ श्रमिक पठाउने अन्य मुलुकहरूको समन्वयमा आवश्यक व्यवस्था गरिएको बताउनुभयो। धेरै नेपालीहरू रोजगारीको सिलसिलामा रहेका मध्य एसियाका देशमा पछिल्लो समय सुरक्षा चुनौती बढ़ेको छ। इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानमाथि गरेको आक्रमण र इरानको प्रत्याक्रमणका कारण खाड़ीका देशमा तनाव सिर्जना भएको हो। यद्यपि अहिले खाड़ीका देशमा नेपालीहरू सुरक्षित अवस्थामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसै विषयमा थप जानकारी दिन परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। प्रवक्ताज्यू, खाड़ीका मुलुकमा नेपालीहरूको सुरक्षा अवस्था बारे जानकारी गराइदिनुहोस् न।
मैले हिजो परराष्ट्र मन्त्रालयमा आयोजना भएको प्रेस ब्रिफिङको कन्टेक्स्टमा यहाँको प्रश्नको जवाब दिन चाहे। परराष्ट्र मन्त्रालयले हिजो माननीय परराष्ट्र मन्त्री र परराष्ट्र सचिवको समुपस्थितिमा एउटा प्रेस ब्रिफिङको आयोजना गरेको थियो। सो अवसरमा मूलत दुईटा विषयहरू हामीले प्रस्तुत गरेका थियौँ। एउटा पश्चिम एसिया क्षेत्रको पछिल्लो अवस्था के छ, त्यहाँ रहेका नेपालीहरूको सुरक्षाको अवस्था के छ र नेपाल सरकारको पहल निरन्तर गरिरहेको पहलको अवस्था के छ भन्ने विषय हो। अनि दोस्रो चाहिँ इन्टरनेसनल वेलनेस डे नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घ महासभाबाट स्वीकृत भएर अब 15 अप्रेललाई इन्टरनेसनल वेलनेस डेका रूपमा विश्वव्यापी रूपमा मनाउने विषय हो। र पहिलो यहाँले प्रश्न गर्नुभएको पश्चिम एसिया क्षेत्रको अवस्थाको विषयमा चाहिँ यहाँलाई थाहा नै छ, हामी सबैलाई थाहा नै छ, 20 लाखको हाराहारीमा नेपालीहरू उक्त क्षेत्रमा हुनुहुन्छ। उहाँहरूको सुरक्षा हाम्रो प्रधान प्राथमिकता हो, सबैभन्दा ठूलो प्राथमिकता हो। र सरकारले गरेका पछिल्ला निर्णयहरू खास गरी इमर्जेन्सी रेस्पोन्स टिम जुन परराष्ट्र सचिवज्यूको संयोजकत्वमा जुन गठित छ, उक्त टिमको दोस्रो बैठक अस्ति सम्पन्न भएको थियो। सो बैठकमा भएका निर्णयहरूको बारेमा पनि हामीले हिजो जानकारी गराएका थियौँ। यहाँलाई निर्णयहरूको बारेमा छोटकरीमा भन्नुपर्दा, पहिलो निर्णय उक्त क्षेत्रमा हामीले अब फ्लाइट अपरेट गर्न सक्छौँ कि सक्दैनौँ, जो नेपालीहरू त्यहाँबाट फर्कन सक्नुहुन्छ चाहनुहुन्छ उहाँहरूको लागि चाहिँ फ्लाइट अपरेसन गर्न सक्ने विषयमा कुराकानी भएको हो र यसमा अगाडि बढ्ने नै कुरा भएको छ। अनि यहाँले अगाडि समाचारमा प्रस्तुत गर्नुभएको नेपालीहरूले जुन भारमा भर्नु भएको छ, कतिपयले हामीलाई सहयोग चाहिएसम्म पनि भन्नुभएको छ, उहाँहरूलाई के गर्ने, जुन अनसेफ भन्नुभएको छ उहाँलाई के गर्ने भन्ने विषय हो। त्यसका लागि सम्बन्धित नियोगहरूलाई हामीले निर्देशन दिने विषय दोस्रो हो। त्यस्तै परराष्ट्र मन्त्रालयमा 24 घण्टा हामीले जुन सञ्चालन गरेका छौँ इमर्जेन्सी कन्ट्रोल रुम भनेर, उक्त रुमको सञ्चालनको एउटा मोडालिटी तरिका जुन एसओपी भन्छौँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर, त्यो बनाउने कुरा, बजेटको व्यवस्था, त्यस्तै उक्त क्षेत्रमा इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन जुन आइओएम भन्छौँ हामी र अरू संस्थाहरूसँग सहकार्य गर्दै जाने विषय, त्यसै गरी ऱ्यापिड रेस्पोन्स टास्क फोर्स प्रत्येक देशमा त्यहाँको एमबिसीले त्यहाँको नियोगले लिड गरेर गठन गर्ने भन्ने विषय हो। र अर्को विषय चाहिँ अरू राष्ट्रका जुन नागरिकहरू नेपालमा हुनुहुन्छ र उहाँहरूलाई कुनै खालको समस्या परेको खण्डमा र उहाँहरूले सम्पर्क गरेको खण्डमा कन्सुलर सेवा विभागबाट उहाँहरूलाई सहयोग गर्ने भन्ने विषय हो।
हजुर, परराष्ट्र मन्त्रालयले हिजो अप्रिल 15 आरोग्य दिवसका रूपमा मनाउने घोषणा पनि गर्यो, यसबारेमा बताइदिनुहोस् न।
अब मैले अघि छोटकरीमा भनि नै हालेँ, अप्रिल 15 अन्तर्राष्ट्रिय आरोग्य दिवस अर्थात् इन्टरनेसनल वेलनेस डेको रूपमा मनाउनुको लागि नेपालले संयुक्त राष्ट्रसङ्घमा पहिलेदेखि नै पहल सुरु गरेको थियो र त्यो पहल अस्तिको दिन आएर सफल भएको हो। यो हामी सबैको लागि खुसीको विषय हो। किन खुसीको विषय हो भन्दाखेरि, नेपाल एउटा पुरानो मुलुक, धेरै ठुलो संस्कृति सभ्यता र हामीसँग चाहिँ आध्यात्मिकदेखि लिएर विभिन्न खालका धरोहरहरू भएको मुलुक र यो आरोग्यको क्षेत्रमा नेपालको आफ्नै खालको मौलिकता रहेको छ र यो मौलिकता हामीले मात्रै होइन संसारभरि हामीले बाँध्नुपर्छ भन्ने हिसाबले नेपालले यो पहल सुरु गरेको हो र यो पहल अन्तत सफल भएको छ र यस अवसरमा म हामी सबैलाई बधाई ज्ञापन गर्न चाहन्छु। यो दिनको मुख्य उद्देश्य भनेको आरोग्यतालाई नेपालमा मात्रै होइन संसारभरि मनाउने र यसको मूलत यो सुरुवात नेपालले नै गरेको हुनाले यद्यपि त्यहाँ धेरै देशहरूले हामीलाई सहयोग गर्नु भएको छ, संयुक्त राष्ट्र भनेको धेरै देशहरूको एउटा संस्था हो, यहाँलाई थाहा नै छ। यो नेपालको महत्त्वपूर्ण यो आरोग्यतालाई संसार सामु प्रस्तुत गर्ने यो हाम्रो एउटा ठुलो अवसर पनि हो। अब अप्रेल पन्ध्रदेखि अगाडि हरेक अप्रेल पन्ध्रमा इन्टरनेसनल आरोग्यता दिवस मनाइन्छ र इन्टरनेसनल वेलनेस डे अङ्ग्रेजीमा भनिन्छ यसलाई।
हजुर प्रवक्ताज्यू, यो महत्वपूर्ण जानकारीका लागि धन्यवाद। उहाँ हुनुहुन्थ्यो परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री, हामीलाई खाड़ी मुलुकमा रहेका नेपालीहरूको सुरक्षा अवस्था बारे र त्यसै गरी अप्रेल पन्ध्रलाई आरोग्य दिवसका रूपमा मनाउने घोषणा भएको छ यसबारे जानकारी गराउँदै हुनुहुन्थ्यो। प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएसँगै अब नयाँ सरकार कहिलेसम्म बनिसक्ला भन्ने आम चासो देखिएको छ, तर सरकार गठनको प्रक्रिया शुरू हुनु अघि अझै पूरा गर्नुपर्ने केही कानूनी तथा प्राविधिक प्रक्रिया बाँकी रहेकोले चैत्रको दोस्रो हप्तासम्ममा नयाँ सरकार गठन हुन सक्ने आकलन गरिएको छ। सहकर्मी सरिता खनालको रिपोर्ट।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फका 165 सीट मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले 125 सीट जितेको छ भने समानुपातिकतर्फ पनि सबैभन्दा धेरै 51,39,235 मत प्राप्त गरेको छ। समानुपातिक मतगणना सम्पन्न भएसँगै निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले प्राप्त गर्ने सीट संख्या निर्धारणको प्रक्रिया शुरू गरेको छ। आयोगले दलहरूले पाएको मतका आधारमा अन्तिम सीट संख्या निर्धारण गर्नेछ। सोही आधारमा आयोगले सम्बन्धित राजनैतिक दलहरूलाई समानुपातिकतर्फ बन्द सूचीमा रहेका उम्मेद्वारहरूको नामावली उपलब्ध गराउन सूचना दिनेछ। उक्त सूचनापछि राजनैतिक दलहरूले बुझाएको बन्द सूचीबाट महिला, दलित, जनजाति, मधेसी, खस आर्य लगायत विभिन्न समुदायको सहभागिता संविधान अनुसार सुनिश्चित गरी प्रतिनिधि सभा सदस्यहरू छनौट हुनेछन्। यी सबै प्रक्रिया पूरा गरी निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको पूर्ण विवरण सहितको प्रतिवेदन तयार पारेर राष्ट्रपति समक्ष बुझाएपछि मात्रै निर्वाचनको सम्पूर्ण प्रक्रिया सम्पन्न हुन्छ। त्यसपछि शुरू हुन्छ नयाँ सरकार गठनको प्रक्रिया। सरकार गठनको प्रक्रिया शुरू हुनु अघि अझै पूरा गर्नुपर्ने केही कानूनी तथा प्राविधिक प्रक्रिया बाँकी रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसी बताउनुहुन्छ।
समानुपातिक तर्फको पनि मतगणना सम्पन्न भएको छ, तथापि केही प्रक्रियागत कामहरू बाँकी छ। सम्बन्धित निर्वाचन क्षेत्रबाट ती गणना सम्बन्धी विवरण चाहिँ भेरिफाई गरेर पठाउनु पर्छ निर्वाचन आयोगमा। त्यो प्राप्त हुने क्रम र हामीले यता प्रविष्टि गर्ने क्रम जारी छ। 165 निर्वाचन क्षेत्रबाट विवरण प्रविष्टि गरिसकेपछि हामीले टोटल भ्यालिड भोट्स, इनभ्यालिड भोट्स र टोटल खसेको भोटको यकिन गर्छौं। कानूनमा भएको व्यवस्था भयो 3% भन्दा बढी मत ल्याउने दलहरू एकातिर र 3% भन्दा कम ल्याउने दलहरूको भोटलाई अर्कोतिर गरिसकेपछि थ्रेसहोल्ड नकटाउने दलहरू सीट बाँडफाँडमा सामेल हुँदैनन् भने 3% कटाउने दलहरूको भोटलाई 100% मानेर हामीले सीट बाँडफाँडको होमवर्क गर्छौं र आयोगको निर्णय बमोजिम हामीले राजनीतिक दलहरूलाई कानूनमा भएको व्यवस्था बमोजिम यो क्लस्टरबाट यतिजना उम्मेद्वारहरू सिफारिस गरेर पठाउनु भनेर हामी पत्रचार गर्छौं। तोकिएको मितिभित्र सम्बन्धित दलले पहिले नै पेश गरेको बन्द सूचीबाट प्राथमिकताको आधारमा तोकिएको क्लस्टरबाट उम्मेद्वारहरूको सिफारिस गर्नुहुन्छ। सिफारिस बमोजिम निर्वाचन आयोगमा रुजु गर्छौं। रुजु गरिसकेपछि उहाँहरूलाई प्रमाण पत्र वितरण गर्ने काम हुन्छ। अन्तिम हामीले समानुपातिक र प्रत्यक्षतर्फको सबै परिणाम प्रतिवेदन सहित राष्ट्रपति समक्ष पेश गर्छौं।
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन 2082 अन्तिम परिणाम घोषणा गरेपछि नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया तत्काल शुरू हुन्छ। संविधानको धारा 76(1) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। सरकार गठनको प्रक्रियामा बहुमत प्राप्त दलले संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ। प्रतिनिधि सभा निर्वाचनको पूर्ण विवरण सहितको प्रतिवेदन तयार पारेर राष्ट्रपति समक्ष बुझाउन लगभग चैतको पहिलो सातासम्मको समय लाग्ने निर्वाचन आयोगले जनाएको छ। पुनः आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसी।
गरिसकेपछि आयोगको निर्णयपछि समानुपातिक तर्फको निर्वाचन अधिकारी कार्यालयबाट सम्बन्धित दललाई पत्रचार गर्छौ। यसो गर्दा सहितको पहिलो हप्ताभित्र यी सबै काम सम्पन्न हुन्छन् भन्ने हाम्रो मोटामोटी अनुमान छ। हामी त्यही तयारीमा लागेका छौँ। हामीले होमवर्क गर्ने, पत्रचार गर्ने अनि दलहरूले फेरि निर्णय गरेर आयोगमा पठाउने अनि आयोगले ती विवरणमा त्यो रुजु गर्ने, त्रुटिहरू भएमा फेरि सच्याउने गर्दाखेरि केही समय चाहिँ लिन सक्छ।
संविधानको धारा 76(8) उपधारा 8(8) प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अन्तिम परिणाम घोषणा भएको मितिबाट 35 दिनभित्र पूरा गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। तर व्यवहारमा भने यो प्रक्रियाका लागि 35 दिन कुर्नु पर्दैन। निर्वाचन आयोगले नतिजा घोषणा गरेपछि प्रतिनिधि सभामा 2/3 बहुमत नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुहुनेछ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा अधिकांश युवाहरूले जीत हासिल गरेका छन्। त्यसमध्ये 4 जना जेएनजी उमेर समूहकै सांसद रहनु भएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
गत भदौ 23 र 24 गते भएको युवा आन्दोलन पश्चात सम्पन्न निर्वाचनमा धेरै युवाहरूले जीत हात पारेका छन्। प्रत्यक्षतर्फका 165 सीटको अन्तिम नतिजा आउँदा 50 वर्षसम्मका 118 सांसद निर्वाचित भएका छन्। तीमध्ये 12 सांसद त 30 वर्षभित्रका रहेका छन्। 28 वर्षसम्म उमेर समूह अर्थात जेएनजी उमेर समूहका 5 जनाले प्रत्यक्ष निर्वाचनमा दलका नेताहरूलाई भारी मतान्तरले पराजित गरेका छन्। युवाहरूको आन्दोलनको म्याण्डेट सुशासन र रोजगारी भएकाले अब बन्ने बलियो सरकारले त्यो अनुभूत हुने गरी काम गर्नुपर्ने बताउनुहुन्छ मकवानपुर क्षेत्र नम्बर 2 निर्वाचित 25 वर्षीय प्रशान्त उप्रेती।
विशेष गरी युवालाई सिपमूलक शिक्षा र तालिमसँग जोड्ने, कृषि पर्यटन उद्यमसँग जोड्ने भनेका छौँ र जेएनजी आन्दोलनकै पनि म्यान्डेट सुशासनसँग जोडिएको हुँदाखेरि त्यो अनुभूत हुने गरी सुशासनहरू कायम गर्ने कुराहरू छ।
नवलपरासी पूर्व 2 निर्वाचित मनिष खनाल र कैलाली क्षेत्र नम्बर 2 निर्वाचित केपी खनाल पनि 26 वर्षको मात्रै हुनुहुन्छ। त्यस्तै सिराहा क्षेत्र नम्बर 1 निर्वाचित बब्लु गुप्ता र रूपन्देही क्षेत्र नम्बर 2 निर्वाचित सुलभ खरेल पनि 28 वर्षका हुनुहुन्छ। युवाहरू देशमा रोजगारी नपाएर भौतारी रहनु परेको अवस्थामा युवाहरूकै नेतृत्वमा बन्ने सरकारले युवाका समस्या सम्बोधन गर्ने अपेक्षा धेरैको छ। विकास निर्माणमा हुने ढिलासुस्तीदेखि सार्वजनिक सेवा प्रवाहमा हुने आलटाले प्रवृत्तिले विगतका सरकारले आलोचना खेप्दै आएको विदितै छ। पुराना संरचना, ऐन कानून र पूर्वाधार का कारण युवाका मुद्दालाई सम्बोधन गर्न नसके बाधा बन्ने त्यस्ता संरचना र ऐन कानूनहरू परिवर्तन गर्ने नवनिर्वाचित उप्रेतीको भनाई छ।
सबै कुरा परिवर्तन भइराखेको सन्दर्भमा पुराना संरचनाहरूले यसमा चाहिँ साथ दिँदैन भने ती संरचनामा पनि कतै न कतै रिस्ट्रक्चर हुन सक्छ।
विगतका सरकारहरूले मुलुकमा सुशासन कायम गर्न र आर्थिक समृद्धिका साथै युवाहरूको श्रमलाई स्वदेशमै प्रयोग गर्न गरेका प्रयासहरू यथेष्ट हुन सकेनन्। फलस्वरूप युवाहरू रोजगारी नपाएर खाडी मुलुक जानुपर्ने बाध्यतादेखि सिपूर्ण शिक्षा, गुणस्तरीय स्वास्थ्य नपाएर जीवन बिताउन बाध्य भए। लामो समय अवसरको खोजी गर्दै बसेका तीनै युवाहरूको आन्दोलनको जगमा सम्पन्न निर्वाचनपछि युवाले नै यो मुलुकको नेतृत्व गर्ने निश्चित भएको छ। तर युवाहरूको उल्लेख्य सहभागिता हुँदैमा रातारात सबै परिवर्तन हुन कठिन छ। विकासका पूर्वाधार, दक्ष जनशक्ति, स्रोत साधनको उचित व्यवस्थापनका लागि नयाँ सरकारलाई चुनौती हुने देखिन्छ। राष्ट्रिय युवा परिषदमा उपाध्यक्ष को भूमिका निभाइसक्नुभएका सुरेन्द्र बस्नेत भने विधिसम्मत रूपमा युवाहरूका मुद्दालाई सम्बोधन गर्न अब बन्ने शक्तिशाली सरकारलाई सुझाव दिनुहुन्छ।
अघिल्लो पुस्तालाई गाली मात्रै गरेर उनीहरू भएको ठाउँमा आफू पुग्ने बित्तिकै समस्या समाधान भइहाल्छ भन्ने ठानियो भने त्यो गल्ती हुन्छ। सुशासनमा र समृद्धिमा र युवाहरूको रोजगारीमा यो सरकारले मुख्य रूपमा ध्यान केन्द्रित गर्नुपर्छ।
त्यसो त सर्वाधिक सीट सहित सबैभन्दा ठूलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीका रूपमा अघि सारेको झापा क्षेत्र नम्बर 5 निर्वाचित बालेन्द्र शाह आफै पनि युवा हुनुहुन्छ। युवाहरूलाई विभिन्न अवसरबाट वञ्चित गराउने राजनीतिक दलका पाका नेताहरू नै हुन् भन्ने भाष्य निर्माण भइरहेको बेलामा बन्न लागेको युवा नेतृत्वको सरकारले युवाका मुद्दालाई सम्बोधन गर्ने र सदनबाट पनि कानूनहरूमा सुधार गर्ने हो भने कुल जनसंख्याको 43% युवाहरूको माग सम्बोधन हुनेछ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणमा आएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले जानकारी दिनुभयो। संघ प्रदेशबाट गएका स्वास्थ्यकर्मी तथा स्थानीय तहका स्वास्थ्यकर्मीको पहलमा दादुरा नियन्त्रणमा आएको उहाँले बताउनुभयो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उक्त नगरपालिकाको 7, 8 र 9 5 जनामा दादुरा संक्रमण पुष्टि भएको छ। उहाँका अनुसार हाल नगरपालिका पालिकामा 74 शंकास्पद बिरामी रहेका छन्। 14 नमूना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उहाँले जानकारी दिनुभयो। अहिले बिरामीको बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। ढोरपाटन नगरपालिकामा दादुरा विरूद्धको विशेष खोप अभियान यही फागुन 29 गतेदेखि चैत्र 1 गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ। निगमले विज्ञप्ति जारी गर्दै मासिक एक सिलिण्डर खपत हुने अवस्थामा अरू सिलिण्डर नभर्न, अनावश्यक भण्डारण नगर्न र ग्यासको सट्टा बिजुलीको खपत बढ़ाउन आग्रह गरेको हो। जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसमी गतिविधि बढ़ने जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गरी आजदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ़दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना पनि देखिएकाले मौसमको हालको प्रदूषणको अवस्थामा क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको जनाएको हो। महाशाखाले नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम प्रणाली स्थिर रही पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसकेको तथा वायुमण्डलको तल्लो तहमा न्यूनचापीय गतिविधि बढ़न नसकेको कारणले पर्याप्त वर्षा हुन नसकी प्रदूषण वायुमण्डलको तल्लो तहमै संचित रहँदा केही दिनदेखि देशका धेरै भागमा तुवालो देखिएको उल्लेख गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिणी इरानको मिनाब शहरस्थित एक प्राथमिक विद्यालयमा भएको आक्रमणबारे विश्वव्यापी छानबिनको माग भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ। मिनाब शहरको विद्यालयमा भएको अमेरिकी आक्रमणमा 170 जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा अधिकांश स्कूले बालबालिका रहेका थिए। घटनापछि अमेरिकामा पनि यसबारे छानबिन गर्न माग बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाबारे पछिल्ला दिनमा फरक फरक अभिव्यक्ति दिइरहनु भएको छ। शुरूमा उहाँले उक्त विस्फोट इरानले नै गरेको दावी गर्नुभएको थियो, तर पछिल्लो पटक उहाँले आफूलाई घटनाबारे विस्तृत जानकारी नभएको बताउनु भएको छ। यसैबीच अमेरिकी रक्षा मन्त्रालयको प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै एक अमेरिकी पत्रिकाले उक्त आक्रमण अमेरिकी सेनाबाट भएको हुन सक्ने जनाएको छ। घटनापछि सार्वजनिक भएका दृश्यका आधारमा केही अन्तर्राष्ट्रिय संचार माध्यमले यो आक्रमण टमाहक नामक क्षेप्यास्त्र प्रयोग गरी गरिएको हुन सक्ने निष्कर्ष निकालेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2082-83 को सात महिनामा नेपालमा विप्रेषण आप्रवाह 12,61 अर्ब रूपियाँ बराबर भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार रेमिटेन्स 39.8% वृद्धि भई 12,61 अर्ब रूपियाँ बराबर पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह 7.5% बढ़ेको थियो। 2082 माघ महिनामा विप्रेषण आप्रवाह 1,98.8 अर्ब रूपियाँ रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह 1,37.50 अर्ब रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह 33% वृद्धि भई 8,86 अर्ब रूपियाँ पुगेको छ। पछिल्लो एक साता नेपालबाट मध्यपूर्वका विभिन्न देश जाने भन्दा उताबाट नेपाल फर्किने यात्रुको संख्या अधिक रहेको देखिएको छ। इजरायल र अमेरिकाले केही सातादेखि इरानमा आक्रमण गरेपछि इरानको जवाफी हमलापछि मध्यपूर्वका देशमा द्वन्द जारी रहेको छ। खाड़ी देशहरूमा तनाव उत्पन्न हुँदा हवाई उडान निषेध गरेका कारण लाखौं यात्रु गन्तव्य पुग्न र स्वदेश फर्कन पाएका छैनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले 20 फागुन यता मध्यपूर्वका देशहरूबाट 3,649 यात्रु नेपाल आएको र नेपालबाट 2,028 जना यात्रु बाहिरिएको जनाएको छ। यसबीच वायु सेवा कम्पनीले अबुधाबी, शारजहा, दुबई लगायतका गन्तव्यमा छिटपुट उडान गरिरहेका छन्। यस अवधिमा कुल 23 उडान भएको विमानस्थल कार्यालयको तथ्याङ्कमा उल्लेख छ। बुधबार नेपाली शेयर बजारको परिसूचक नेप्से 46.78 अङ्कले घटेको छ। यो घटाईसँगै नेप्से परिसूचक 2,796 अङ्कमा झरेको छ। बजार खुलेको पहिलो एक घण्टामा उतार चढ़ाव देखिए पनि त्यसपछि भने परिसूचक निरन्तर रूपमा घटेको थियो। यसअघि सोमबार बजारमा सकारात्मक सर्किट लागेर बढ़ेको नेप्से 2,875 अङ्कमा पुगेको थियो। त्यस यताका दुई दिनमा बजार परिसूचक 79 अङ्कले घटेको छ। यस दिन कारोबार रकम 38% घटेको छ। अघिल्लो दिन 21,50 अर्ब रूपियाँको कारोबार भएको बजारमा बुधबार 13,18 करोड़ बराबरको मात्र कारोबार भएको छ। यस दिन दुई कम्पनीको शेयर मूल्य 10% बढ़ेको छ। विश्व बैंकले नेपाललाई झण्डै 7 अर्ब रूपियाँ 5,20,00,000 अमेरिकी डलर बराबर ऋण दिने स्वीकृति प्रदान गरेको छ। नेपाल स्वच्छ वायु र समृद्धि परियोजनाका लागि ऋण सहायता स्वीकृत गरिएको विश्व बैंकले जनाएको छ। वायु प्रदूषण कम गर्न र वायु गुणस्तर व्यवस्थापन सुदृढ बनाउने परियोजनाको उद्देश्य रहेको छ। उद्योग र व्यावसायिक प्रतिष्ठानमा प्रयोग हुने बोइलर र भट्टीबाट निस्कने हानिकारक कण उत्सर्जन कम गर्ने करिब 400 उद्योगलाई विद्युतीय बोइलर, आधुनिक भट्टी वा उत्पन्न प्रदूषण नियन्त्रण प्रवेश प्रविधि अपनाउन सहयोग गर्ने समेत परियोजनाको लक्ष्य रहेको छ। कास्कीको रूपा गाउँपालिकामा एक वर्षमा 1,00,000 लिटर मह उत्पादन भएको छ। कृषकहरूलाई मौरी पालनमा आकर्षित गर्ने गरी गाउँपालिकाले लगानी बढ़ाउँदै जाँदा महको उत्पादन वृद्धि भएको हो। 3 वर्ष अघि मौरी पालनका लागि नमूना परीक्षण गरेको गाउँपालिकाले त्यसको सम्भावना देखेपछि कृषकलाई प्रोत्साहन गर्ने गरी अनुदानको कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो। गाउँपालिका भित्रका कृषकका लागि 2,100 मौरीका घार 50% अनुदानमा वितरण गरिसकिएको गाउँपालिकाले जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले टी20 विश्वकपको पुरस्कार रकम वितरण सार्वजनिक गरेको छ। प्रतियोगिताको कुल 1,12,50,000 अमेरिकी डलर प्लेयर्स प्राइज मनी मध्ये नेपालले 2,56,154 अमेरिकी डलर प्राप्त गरेको छ। हालको विनिमय दर अनुसार उक्त रकम करिब 3,77,00,000 रूपियाँ बराबर हुन्छ। आईसीसीले सार्वजनिक गरेको विवरण अनुसार भारतले सबैभन्दा धेरै 26,39,423 अमेरिकी डलर पाएको छ। दोस्रो स्थानमा रहेको न्यूजील्याण्डले 14,22,602 अमेरिकी डलर प्राप्त गर्दा दक्षिण अफ्रिकाले 10,05,577 अमेरिकी डलर पाएको छ। आईसीसीका अनुसार सन् 2024 गरिएको पुरस्कार रकम वृद्धिलाई निरन्तरता दिँदै यसपटक कुल पुरस्कार रकम 1,12,50,000 अमेरिकी डलर पुर्याइएको हो। आशिष गुरुङले निर्धारित समयको अन्तिम मिनटमा गोल गरेपछि इन्फा राष्ट्रिय लीगमा लालीगुराँस एसोसिएसनले न्युरो टिम एनआरटीसँग अङ्क खोसेको छ। बुधबार सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा कप्तान अञ्जन विष्टको गोलमा एनआरटीले 26 मिनटमा अग्रता लिएको थियो, तर अन्तिम मिनटमा सम्हालिन नसक्दा एनआरटी अङ्क बाँड्न बाध्य भयो। खेल 1-1 गोलको बराबरीमा टुङ्गियो। बराबरीसँगै एनआरटी 7 स्थानमै सीमित भएको छ। 10 खेलमा एनआरटीले 19 अङ्क जोडेको छ। यो नतिजासँगै लालीगुराँस 10 खेलमा 20 अङ्क जोड्दै 4 स्थानमा उक्लियो। नेपालले साफ 20 च्याम्पियनसिपमा पहिलो खेल भुटानसँग खेल्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले 23 मार्चमा भुटान विरूद्ध खेल्दै प्रतियोगिता शुरू गर्ने भएको हो। मालदिव्सको राजधानी माले स्थित नेशनल स्टेडियममा आयोजना हुने प्रतियोगिता 23 मार्चदेखि 3 अप्रेलसम्म सञ्चालन हुनेछ। नेपाल साबी उपविजेता हो। 2024 नेपालमै भएको प्रतियोगिताको फाइनलमा बंगलादेशले 4-1 गोलले पराजित गरेको थियो। नेपालले धर्मेन्द्र कुमारको कप्तानीमा च्याम्पियनसिप खेल्नेछ। नेपाल समूह एमा छ। उक्त समूहमा आयोजक मालदिवसँगै श्रीलंका र भूटान पनि छन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेश सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र हिमाली भाग तथा मधेश प्रदेशको थोरै स्थान तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डौ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 14.6 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:18 भयो भने सूर्यास्त भरे साँझ 6:11 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फको समेत मतगणना सम्पन्न। 6 दलले राष्ट्रिय पार्टीको मान्यता पाउने। मध्य एसियामा रहेका नेपालीहरूको सुरक्षाका लागि सरकारले आवश्यक तयारी गरेको परराष्ट्र मन्त्रालयको भनाई। राष्ट्रसंघ महासभाद्वारा नेपालको प्रस्तावमा अप्रेल 15 अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने घोषणा। काठमाण्डु उपत्यका सहित देशका विभिन्न स्थानको वायु प्रदूषणमा आजबाट क्रमिक सुधार आउने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी। र बाल बालिका अध्ययनरत इरानको एक विद्यालयमा भएको आक्रमणको छानबिन गर्न विश्वव्यापी माग। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।